الحمد لله وكفى وسلام على عباده الذين اصطفى اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ان في خلق السماوات والارض واختلاف الليل والنهار لآيات لأولي الألباب الذين يذكرون الله قياما وقعودا وعلى جنوبهم ويتفكرون في خلق السماوات والأرض ربنا ما خلقت هذا باطلا سبحانك فقنا عذاب النار ربنا إنك من تدخل النار فقد أخزيته وما للظالمين من أنصار ربنا إننا سمعنا مناديا ينادي للإيمان أن آمنوا بربكم فآمنا ربنا فاغفر لنا ذنوبنا وكفر عنا سيئاتنا وتوفنا مع الأبرار ربنا وآتنا ما وعدتنا على رسلك ولا تخزنا يوم القيامة إنك لا تخلف الميعاد. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. پچھلے جمعے کے بیان میں ان آیات کی طرف تھوڑی سی بات ہوئی تھی، تو آج ان کی مکمل تفسیر حضرت مفتی محمد شفیع رحمۃ اللہ علیہ کی معارف القرآن سے آپ کے سامنے رکھنے کا دل میں ارادہ آیا. تو ان آیات کی تفسیر میں حضرت نے جو شان نزول لکھا ان کا، وہ یہ ہے کہ ایک دفعہ حضرت عطا بن ابن ابی رباح رحمۃ اللہ علیہ، عطا ابن ابی رباح رحمۃ اللہ علیہ ام المؤمنین حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ کے پاس تشریف لے گئے اور کہا کہ رسول اللہ صلی اللہ علیہ وسلم کے حالات میں جو سب سے زیادہ عجیب چیز آپ نے دیکھی ہو وہ مجھے بتلائیے. تو اس پر حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ نے فرمایا کہ آپ صلی اللہ علیہ وسلم کی کس شان کو پوچھتے ہو؟ ان کی تو ہر شان ہی عجیب تھی. ہاں، ایک واقعہ عجیب میں تمہیں سناتی ہوں. فرمایا کہ ایک رات میرے پاس حضور صلی اللہ علیہ وسلم تشریف لائے اور میرے ساتھ داخل لحاف میں داخل ہو گئے، لیٹ گئے یعنی آ کر کے، اور پھر مجھ سے فرمانے لگے کہ اجازت دو کہ میں اپنے پروردگار کی عبادت کروں. تو بستر سے اٹھے، وضو فرمایا، پھر نماز کے لیے کھڑے ہو گئے اور قیام میں اس قدر روئے کہ آپ صلی اللہ علیہ وسلم کے آنسو سینہ مبارک پر بہ گئے. پھر رکوع فرمایا اور اس میں بھی روئے. پھر سجدہ کیا اور سجدے میں بھی اسی قدر روئے. پھر سر اٹھایا اور مسلسل روتے رہے یہاں تک کہ صبح ہو گئی. حضرت بلال رضی اللہ عنہ آئے اور حضور صلی اللہ علیہ وسلم کو نماز کی اطلاع دی. حضرت عائشہ صدیقہ فرماتی ہیں کہ میں نے عرض کیا کہ حضور صلی اللہ علیہ وسلم، اس قدر آپ کیوں گریا فرمایا کرتے ہیں؟ اس قدر آپ کیوں روتے ہیں؟ کیا اللہ تعالیٰ نے آپ کے اگلے پچھلے گناہ معاف نہیں فرما دیے؟ تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ کیا میں شکر گزار بندہ نہ بنوں اور شکریہ میں گریہ وزاری کیوں نہ کروں، جبکہ اللہ تعالیٰ نے آج کی شب مجھ پر یہ آیت مبارکہ نازل فرمائی، ان فی خلق السماوات والارض سے لے کے آخر تک. اس کے بعد آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ بڑی تباہی ہے اس شخص کے لیے کہ جس نے ان آیتوں کو پڑھا اور ان میں غور نہیں کیا. تو اس وجہ سے ان آیات میں غور سے متعلق چند مسائل آپ کے سامنے رکھنے ہیں. سب سے پہلی بات اس کے اندر ہے، خلق السماوات والارض سے کیا مراد ہے؟ تو آسمانوں اور زمین کی تخلیق. تخلیق کہتے ہیں کسی چیز کو ایجاد کرنا، اس کو اختراع کرنا. یہ مینوفیکچرنگ کی میننگ میں نہیں آتا، بلکہ تخلیق کا مطلب ہوتا ہے کہ کوئی چیز جو پہلے وجود میں بالکل نہیں تھی اس کو عدم سے وجود میں لے کر کے آنا. اسی وجہ سے انسان کسی چیز کی حقیقت میں تخلیق نہیں کر سکتا، وہ صرف اس کی تصنیع کر سکتا ہے، اس کی جو ہے وہ صنعت کر سکتا ہے، جوڑ کر کے چیزوں کو کچھ بنا سکتا ہے، لیکن جو چیزیں پہلے سے اللہ تعالیٰ نے بنائی ہوئی ہیں تو اس طریقے سے انسان نہیں بنا سکتا۔ تو اللہ تعالیٰ نے آسمانوں اور زمین کے اندر نشانیاں رکھی ہیں اس کی تخلیق کے اندر، تو فرماتے ہیں کہ اس میں وہ تمام مخلوقات اور مصنوعات باری تعالیٰ داخل ہو جاتی ہیں جو آسمان اور زمین کے اندر ہیں، پھر ان مخلوقات میں قسم قسم کی مخلوقات ہیں جن میں ہر ایک کے خواص و کیفیات علیحدہ علیحدہ ہیں، اور ہر مخلوق اپنے خالق کی پوری طرح نشاندہی کر رہی ہے، یعنی اپنے خالق کی طرف ہر مخلوق جو ہے وہ پوائنٹ کرتی ہے، وہ نشاندہی کرتی ہے، دلالت کرتی ہے۔ تو وہ ذرا غور کیا جائے تو اس کے اندر پھر ساری مخلوقات بھی آ گئیں، اور جب آسمانوں کا ذکر کیا تو ساری اونچی چیزیں آ گئیں، ساری رفعتیں آ گئیں اس کے اندر، کیونکہ آسمان اوپر ہوتا ہے اور زمین پست ہوتی ہے، تو زمین کے اندر ساری پستیاں داخل ہو گئیں، یعنی نیچے کی جتنی بھی چیزیں ہیں وہ ساری زمین میں داخل ہو گئیں، تو اوپر کی بھی ساری چیزیں اور نیچے کی بھی ساری چیزیں، ان سب کے اوپر۔ اس کے بعد اختلاف لیل و نہار، تو اختلاف سے کیا مراد؟ فرماتے ہیں کہ اختلاف کا مطلب ہوتا ہے عربی زبان میں کہ کسی چیز کے جانے کے بعد کسی دوسری چیز کا آنا، اور اختلاف سے یہ بھی مراد دی جا سکتی ہے کہ کسی چیز میں کمی ہونا یا زیادتی ہونا۔ تو دن اور رات کے آنے جانے میں کہ دن جاتا ہے، رات آتی ہے، رات جاتی ہے، دن آتا ہے، یا یہ کہ سال کے اندر کبھی لمبے دن ہوتے ہیں، مختصر راتیں ہوتی ہیں، اور کبھی لمبی راتیں ہوتی ہیں اور مختصر دن ہوتے ہیں، تو یہ دونوں اس کے اندر مراد دیے جا سکتے ہیں۔ تو جو کچھ اللہ تعالیٰ نے تخلیق کیا ان سب کے اوپر یہ رات اور دن جو ہے وہ آتی رہتی ہے۔ تو خلق السماوات والارض اور اختلاف لیل و نہار، سب سے پہلی آیت کے اندر تو یہ ہو گیا ان فی خلق السماوات والارض واختلاف اللیل والنہار، پھر اس کے بعد ہے لآیات لأولی الالباب، تو اس میں لفظ آیات جو آیا تو اس کے بارے میں فرماتے ہیں کہ آیات کا جو لفظ ہے یہ آیتن کی جمع ہے، اور یہ لفظ چند معانی کے لیے بولا جاتا ہے، یعنی ایک سے زیادہ معنی ہوتے ہیں لفظ آیت کے۔ آیات معجزات کو بھی کہا جاتا ہے کہ جو اللہ تعالیٰ نبیوں کو عطا فرماتے ہیں، کوئی ایسی عجیب سی بات کہ جو کہ اسباب کے بغیر رونما ہو کر کے دکھا دے نبی، بغیر اسباب کے۔ جادو ٹونا جو ہوتا ہے بظاہر ایسا لگتا ہے کہ وہ بغیر اسباب کے ہو رہا ہے، خود سے جیسے کوئی چیزیں ہونی شروع ہو جاتی ہیں، لیکن اصل میں جادو کے پیچھے بھی اسباب چھپے ہوئے ہوتے ہیں، وہ ہماری نظروں کو دکھائی نہیں دے رہے ہوتے، تو ہم سمجھتے ہیں کہ وہ کچھ معجزہ نما چیز ہے۔ حتیٰ کہ سلیمان علیہ السلام کے زمانے میں جنوں نے یہ جھوٹ بولا تھا سلیمان علیہ السلام کے بارے میں کہ سلیمان علیہ السلام کو جو اللہ تعالیٰ نے یہ معجزاتی مملکت عطا فرمائی کہ انسانوں کے اوپر بھی، جنوں کے اوپر بھی، پرند کے اوپر بھی، چرند کے اوپر بھی، سمندر کی مچھلیوں کے اوپر بھی، حتیٰ کہ ہواؤں کے اوپر بھی، تو یہ ساری کی ساری جو مملکت ہے یہ جادو کا نتیجہ ہے، یہ انہوں نے کسی قسم کا جادو سیکھ لیا جنوں سے، اور اب وہ جادو کر کے ہر چیز کو جو ہے وہ اپنے کنٹرول میں لیے ہوئے ہیں۔ لیکن یہ جھوٹ تھا، کیونکہ سلیمان علیہ السلام کو جو یہ حکومت ملی تھی یہ معجزاتی حکومت تھی، یا یہ جادو کے ذریعے سے نہیں حاصل کی تھی انہوں نے۔ تو جادو کے پیچھے اسباب ہوتے ہیں، معجزے کے پیچھے اسباب نہیں ہوتے، صرف اللہ تعالیٰ کا حکم ہوتا ہے بغیر اسباب کے۔ تو ایک مطلب آیت کا معجزات ہوتا ہے، اس کے علاوہ قرآن مجید کی آیات پر بھی اس لفظ کا اطلاق ہوتا ہے، اور اس کے تیسرے معنی ہوتے ہیں کسی چیز کی دلیل اور نشانی۔ یہاں پر یہی تیسرے معنی مراد ہیں، یعنی ان امور میں اللہ کی بڑی نشانیاں اور قدرت کے دلائل ہیں۔ لآیات لأولی الالباب، یعنی اللہ کی نشانیوں اور قدرت کے دلائل ہیں اولو الالباب کے لیے۔ تو اولو الالباب، اب اس کے اندر اہم لفظ ہے الباب، تو الباب لب کی جمع ہے کہ جس کے معنی مغز کے ہیں، جس کو کہ ہم دماغ بھی کہتے ہیں اپنی زبان میں، اور ہر چیز کا مغز اس کا خلاصہ ہوتا ہے، یعنی کسی بات کا مغز بھی جو ہے نا وہ اس کی جو سب سے کور چیز ہوتی ہے، اہم چیز جو ہوتی ہے اس کو بھی مغز کہا جاتا ہے، اور اسی سے اس کی خاصیت و فوائد معلوم ہوتے ہیں. اسی لیے انسانی عقل کو لب کہا گیا ہے، کیونکہ عقل ہی انسان کا اصلی جوہر ہے. اولو الالباب کے معنی ہیں عقل والے، انٹیلیجنس والے، انٹلیکٹ والے، اولو الالباب. تو انسان ہوتا کیوں ہے؟ کیونکہ اس کو اللہ تعالیٰ نے عقل عطا فرمائی ہے، اور عقل کا بھی وہ درجہ عطا فرمایا ہے جو کہ اپنی کسی دوسری مخلوق کو عطا نہیں فرمایا. لیکن یہ عقل والے کون لوگ ہوتے ہیں؟ تو آگے فرماتے ہیں کہ عقل والے صرف وہی لوگ ہوتے ہیں جو اللہ تعالیٰ پر ایمان لاتے ہیں اور ہر حال میں اس کا ذکر کرتے ہیں، کیونکہ رب تعالیٰ نے یہاں پر ان کی نشانی یہ بیان فرما دی. تو اب ان کی نشانیوں کو ایک ایک کر کے حضرت نے یہاں پر گنا ہے، علامت، نشانی عقل والوں کی. تو فرماتے ہیں کہ عقل والوں سے کون مراد ہیں؟ کیونکہ ساری دنیا ہی عقل مند ہونے کا دعویٰ کرتی ہے، دنیا میں کوئی ایسا بیوقوف بھی نہیں ہے جو کہ اپنے آپ کو عقل مند نہ سمجھتا ہو. وہ ایک لطیفہ بچپن میں سنا تھا کہ ایک پاگل جو ہے وہ پاگل خانے میں جب نیا نیا داخل ہوا تو وہاں پہ پہلے سے ایک پاگل رہتا تھا، تو اس نے پوچھا ہاں بھائی کیسے آئے؟ تو اس نے کہا کہ بس لوگوں نے مجھے پاگل سمجھ کر کے یہاں پہ داخل کر دیا، حالانکہ میں پاگل نہیں ہوں. تو وہ جو پرانا پاگل تھا وہ کہتا ہے کہ ہاں ہر پاگل یہی کہتا ہے، پہلے میں بھی یہی سمجھتا تھا کہ میں بھی پاگل نہیں ہوں. تو جو بھی بیوقوف ہوتا ہے وہ اپنے آپ کو زیادہ عقل مند سمجھتا ہے. تو کوئی بیوقوف بھی اپنے آپ کو بے عقل تسلیم کرنے کے لیے تیار نہیں ہے. تو اس لیے قرآن کریم نے عقل والوں کی چند ایسی علامات بتائی ہیں جو در حقیقت عقل کا صحیح معیار ہیں. یعنی ہر چیز کا کوئی معیار ہونا چاہیے نا، کوئی سٹینڈرڈ ہونا چاہیے کہ جس کی بنیاد پر آپ فیصلہ کریں کہ ہاں جی یہ چیز ہے کہ نہیں ہے. ایسے ہی تو نہیں خالی دعوے کی بنیاد پر تو نہیں فیصلہ کیا جاتا نا کسی چیز کے ہونے یا نہ ہونے کا. تو عقل والوں کی پھر یہاں پہ علامات کیا بتائی ہیں؟ سب سے پہلی علامت، اللہ تعالی پر ایمان ہے. بغیر دیکھے ہوئے نبی کے بتانے پر اللہ تعالیٰ پر ایمان لے کر کے آنا، اور اللہ تعالیٰ کی صفات پر ایمان لے کر کے آنا، اور اللہ تعالیٰ کی کتابوں پر ایمان لے کر کے آنا، اللہ تعالیٰ کے فرشتوں پر ایمان لے کر کے آنا، اللہ کے نبیوں پر ایمان لے کر کے آنا، اور اللہ تعالیٰ کی بنائی ہوئی قدر کے اوپر ایمان لے کر کے آنا، اللہ تعالیٰ کی بنائی ہوئی آخرت کے اوپر ایمان لے کر کے آنا، اور اس بات پر ایمان لانا کہ ہر ایک کو اس آخرت کے لیے کھڑا بھی کیا جائے گا. تو یہ سب کا سب جو ہے وہ اللہ پر ایمان میں داخل ہے. تو عقل کی پہلی نشانی کیا ہے؟ کہ یہ اللہ پر ایمان لے کر کے آتے ہیں. تو فرماتے ہیں کہ غور کیجئے، تو محسوسات کا علم کان، آنکھ، ناک، زبان وغیرہ سے حاصل ہوتا ہے، جن کو حواس خمسہ کہتے ہیں، فائیو سینسز. تو محسوسات کا علم تو ان سینسز سے حاصل ہو جاتا ہے، جو چیزیں محسوس کی جا سکتی ہیں، اور یہ تو بے عقل جانوروں میں بھی پایا جاتا ہے. جانور بھی جس چیز کو دیکھتے ہیں ان کو سمجھ میں آ جاتا ہے کہ ہاں بھی یہ چیز ہے، سنتے ہیں سمجھ میں آ جاتا ہے، ٹچ کرتے ہیں ان کو پتہ لگ جاتا ہے، سونگتے ہیں ان کو پتہ چل جاتا ہے. اور عقل کا کام یہ ہے کہ علامات و قرائن اور دلائل کے ذریعے کسی ایسے نتیجے پر پہنچا جائے جو کہ محسوس نہیں ہے. یعنی پانچ سینسز سے ہم جس نتیجے پر نہیں پہنچ سکتے، اس پر پہنچنے کے لیے ہمیں عقل استعمال کرنی پڑتی ہے. مثال کے طور پر ایک آواز آ رہی ہے دیوار کے پیچھے سے، تو اب آپ دیکھ تو نہیں سکتے اس چیز کو، ٹچ نہیں کر سکتے اس چیز کو، سونگ نہیں سکتے اس چیز کو، لیکن سن سکتے ہیں. تو اب سن کر کے آپ کو اتنا تو پتا چل گیا کہ آواز آ رہی ہے، لیکن یہ کیسے پتا چلے گا کہ کس چیز کی آواز آ رہی ہے؟ کسی مرد کی آواز آ رہی ہے، عورت کی آواز آ رہی ہے، بچے کی آواز آ رہی ہے، کسی جانور کی آواز آ رہی ہے، یا ایسے ہی کسی ہوا کے چلنے کی آواز آ رہی ہے؟ تو آپ حواس خمسہ سے یہ چیز ڈٹرمن نہیں کر سکتے. اب اس کے لیے آپ کو عقل استعمال کرنی پڑے گی کہ ہاں اس قسم کی آواز جو ہے میں نے سنا ہے کہ اس چیز کی ہوتی ہے، یا میں نے پہلے کبھی دیکھا تھا کہ جی ایسی قسم کی مخلوق کے منہ سے ایسی آواز نکل رہی تھی. تو عقل کی بنیاد پر آپ سوچیں گے کہ اچھا یہ تو مجھے کسی بچے کی آواز لگ رہی ہے، تو یہاں تک جو ہے وہ حواس خمسہ آپ کو نہیں پہنچا سکے بلکہ عقل کو استعمال کرنا پڑا. عقل استعمال کرے بغیر آپ اس نتیجے تک نہیں پہنچ سکتے. اگر کوئی بے عقل انسان ہوگا تو بچے کی آواز سنے گا اور سمجھے گا کہ پتہ نہیں لگتا ہے کوئی جانور بول رہا ہے، حالانکہ بچہ بول رہا تھا لیکن اس کے اندر چونکہ عقل نہیں ہے، بے عقل ہے یا بے وقوف ہے، عقل استعمال نہیں کرتا، تو وہ بچے کی آواز سن کر کے بھی سمجھے گا پتہ نہیں شاید جانور بول رہا ہے یا عورت بول رہی ہے یا ہوا کی آواز ہے یا کسی اور چیز کی آواز ہے، اس کو نہیں سمجھ میں آئے گا کس چیز کی آواز ہے، عقل استعمال نہیں کر رہا یا عقل ہے ہی نہیں اس کے پاس. اچھا، اور جس کے ذریعے سے فرماتے ہیں کہ سلسلہ اسباب کی آخری کڑی کو پایا جا سکے، یعنی کسی بھی چیز کے ہونے کی جو آخری حد ہوتی ہے کہ جی یہ چیز کہاں سے شروع ہوئی ہے، اس کا مبدا کیا ہے یا اس کا ماوا کیا ہے، اس کا منتہا کیا ہے، تو جتنی عقل ایڈوانسڈ ہوگی، جتنی عقل زیادہ میچیورڈ ہوگی، اتنا زیادہ انسان جو ہے وہ دور تک سوچ سکے گا، کسی بھی اکرنس کے بالکل ابتدا تک پہنچ سکے گا کہ اچھا یہ چیز جو ہے وہ شروع کیسے ہوئی ہے. اور اسی طریقے سے اگر اس سے کہا جائے کہ بھئی اس چیز کا انجام بھی بتاؤ، تو اگر بہت زیادہ اپنے عقل کو استعمال کرنے والا کوئی شخص ہوگا تو وہ یہ بھی بتا سکے گا کہ اچھا اس کا انجام کیا ہونے والا ہے. تو اس کو کہتے ہیں سلسلہ اسباب کی آخری کڑی تک پہنچ جانا، یہ انسان جو ہے وہ اپنے عقل کی بنیاد پر کرتا ہے. اب اس اصول کو پیش نظر رکھتے ہوئے فرماتے ہیں کہ کائنات عالم پر غور کیجئے، آسمان اور زمین اور ان میں سمائی ہوئی تمام مخلوقات اور ان کی چھوٹی بڑی چیزوں کا مستحکم اور حیرت انگیز نظام عقل کو کسی ایسی ہستی کا پتہ دیتا ہے کہ جو علم و حکمت اور قوت و قدرت کے اعتبار سے سب سے زیادہ بالا تر ہو، اور جس نے ان تمام چیزوں کو ایک خاص حکمت سے بنایا ہو، اور جس کے ارادے اور مشیت سے یہ سارا نظام چل رہا ہو، اور وہ ہستی ظاہر ہے کہ اللہ جل شانہ ہی کی ہو سکتی ہے. یعنی اس پورے کی پورے کائنات کا ایک مالک ہے جس کا نام اللہ ہے، اور وہی ان سب کی آخری کڑی ہے. اس سلسلہ اسباب کی آخری کڑی جو ہے وہ اللہ تعالی ہی ہے، وہیں سے یہ ساری چیزیں جو ہیں وہ شروع ہوئی ہیں، اللہ ہی نے ان سب کو شروع کیا ہے. تو عقل کے ذریعے سے نا انسان یہاں تک پہنچ سکتا ہے، اللہ کی موجودگی تک پہنچ سکتا ہے، اللہ کے وجود تک، چیزوں کی ابتدا تک پہنچ سکتا ہے. کہاں سے ابتدا ہوئی ہے؟ پچھلے دنوں ایک کلاس میں بھی اس کا تذکرہ کیا تھا کہ حضرت مفتی محمد شفیع رحمۃ اللہ علیہ نے، مفتی محمد تقی عثمانی دامت برکاتہم نے اپنے ایک سفر کا تذکرہ کیا ہے اپنے سفر نامے میں، کہ وہ ہارورڈ بزنس سکول کے اندر انوائٹڈ تھے اسلامی معیشت کے اوپر لیکچر دینے کے لیے. تو وہاں پڑھنا انہوں نے اپنی تقریر کا آغاز جو ہے وہ کس بات سے کیا، کیونکہ وہ امریکہ تھا اور امریکہ کی بھی سب سے ٹاپ نوچ یونیورسٹی تھی، سب سے زیادہ اس کا مشہور بزنس سکول تھا، اور وہاں پہ ایسے لوگ بیٹھے ہوئے تھے کہ جو کہ امریکہ کو بھی چلاتے ہیں اور ساتھ ساتھ جو ہے وہ دنیا کو بھی چلاتے ہیں. تو ایسے لوگ جو ہیں وہ آڈینس کے اندر تھے. تو ان سے جب اسلامی معیشت کے اوپر بات شروع کری نا، تو کہاں سے شروع کری کہ دیکھیں امریکہ کے اندر بھی جو ہے نا اکثریت ایسے لوگوں کی ہے کہ جو کہ خدا پر یقین رکھتے ہیں، حتیٰ کہ ان کے ڈالر نوٹ کے اوپر بھی یہ چیز چھپی ہوئی ہے، ان گاڈ وی ٹرسٹ، ہم خدا پر یقین رکھتے ہیں. تو ابھی بھی اتنی لادینی کے ماحول میں بھی نا وہاں پر کنزرویٹو جو ہیں، جیسے کہ آپ نے تماشے بھی دیکھے ہوں گے، کنزرویٹو جو ہیں وہ بہت زیادہ طاقتور ہیں اور ان کی تعداد بھی بہت زیادہ ہے. تو ان گاڈ وی ٹرسٹ، تو حضرت نے فرمایا کہ بھائی جب آپ یہ کہتے ہیں کہ خدا ہے، خدا نے ساری چیزوں کو بنایا ہے اور خدا جو ہے وہ ہر چیز کے اوپر اختیار رکھتا ہے، تو خدا نے جو اس دنیا کو بنایا ہے تو دنیا کے نظام کو بھی تو خدا کے بتائے ہوئے اصول کے مطابق چلانا چاہیے نا، خدا کے بتائے ہوئے انسٹرکشن مینول کے مطابق اس دنیا کو چلانا چاہیے. تو یہاں پر آ کر کے آپ اپنی عقل کیوں استعمال کرتے ہیں کہ جی ہمیں جو ہے وہ ریولیشن کی یہاں پہ ضرورت نہیں ہے، ہمیں خدا کے احکامات کی ضرورت نہیں ہے، یہاں پر جو ہے نا وہ ہم اپنے مشاہدے اور تجربے کی بنیاد کے اوپر فیصلے کریں گے. اٹ ڈزنٹ میک سینس. یعنی یہ عقل کو یہ بات نہیں لگتی کہ جب آپ خدا کو یہ سب کچھ مانتے ہیں تو پھر خدا کی کیوں نہیں مانتے؟ بات وہی آ جاتی ہے جو ہمارے مشائخ ہمیشہ ہمیں سمجھاتے ہیں کہ جب تم خدا کو مانتے ہو تو خدا کی کیوں نہیں مانتے؟ تو یہ ایک عقلی دلیل ہے۔ تو اس عقلی دلیل کی بنیاد پر آپ اس پوائنٹ کو پروف کر سکتے ہیں کہ جی خدا تو ہے۔ بہرحال تو فرماتے ہیں کہ انسانی ارادوں اور تدبیروں کے فیل ہونے کا ہر جگہ اور ہر وقت مشاہدہ ہوتا رہتا ہے، اس کو اس نظام کا چلانے والا نہیں کہا جا سکتا، اس لیے کہ آسمان اور زمین کی پیدائش اور ان میں پیدا ہونے والی مخلوقات کی پیدائش میں غور و فکر کرنے کا نتیجہ عقل کے نزدیک اللہ کی معرفت اور اس کی اطاعت و ذکر ہے۔ یعنی اللہ کی پہچان، اللہ کی معرفت مل گئی نا کہ ہاں بھائی ان ساری چیزوں کو کسی ایک نے بنایا ہے، کیونکہ تمام کا تمام نظام جو ہے وہ ایک دوسرے سے مربوط ہے، ہر چیز ایک دوسرے کو سپورٹ کرتی ہوئی نظر آتی ہے۔ تو اللہ کی معرفت حاصل ہوتی ہے جب ہم عقل کو استعمال کرتے ہیں اللہ تعالی کی مخلوقات کے اوپر۔ اور اس کی اطاعت و ذکر، یعنی اب جب اللہ کی معرفت حاصل ہو گئی تو بھائی اس اللہ کو یاد رکھ کر کے ہمیں زندگی گزارنی ہے نا، اور اللہ تعالی کو جب ہم نے مان لیا ہے تو اللہ تعالی کی مان کر کے بھی زندگی گزارنی ہے، اسی کو اطاعت کہتے ہیں اور یاد رکھنے کو ذکر کہتے ہیں۔ جو اس سے غافل ہے وہ عقل مند کہلانے کا مستحق نہیں ہے، اس لیے قرآن کریم نے عقل والوں کی یہ علامت بتائی ہے، الذین یذکرون اللہ قیاما وقعودا وعلى جنوبهم، کہ عقل والے لوگ وہ ہوتے ہیں جو کہ اپنے پروردگار کو ہر حال میں ہر وقت یاد رکھتے ہیں، یہ اپنے پروردگار کو بھول نہیں سکتے، یہ کیونکہ یہ اللہ تعالی کی معرفت تک پہنچے ہوئے ہوتے ہیں، اور ساتھ ساتھ جو ہے وہ اللہ تعالی کی اطاعت اور ذکر کی اہمیت کو بھی سمجھ چکے ہوتے ہیں۔ اب یہ نہیں بھول سکتے اللہ تعالیٰ کو، یہ غافل نہیں رہ سکتے۔ جس کا مطلب کیا ہوا کہ اگر کوئی غافل ہے اللہ تعالیٰ سے تو اس کا مطلب یہ ہے کہ وہ عقل والا نہیں ہے، وہ عقل کو استعمال کرنے والا نہیں ہے۔ تو فرماتے ہیں کہ اس سے معلوم ہوا کہ آج کی دنیا نے جس چیز کو عقل اور عقل مندی کا معیار سمجھ لیا ہے وہ محض ایک دھوکہ ہے۔ مثال کے طور پر کسی نے مال و دولت کے سمیٹنے کو عقل مندی کا معیار سمجھ لیا ہے کہ جس کے پاس سب سے زیادہ مال ہے، جو دنیا کا سب سے عقل مند، سب سے زیادہ امیر انسان ہے وہی سب سے زیادہ عقل مند انسان بھی ہے۔ کسی نے مشینوں کے کل پرزے بنانے یا برق اور بھاپ کو اصلی پاور سمجھ لینے کا نام عقل مندی رکھ دیا ہے کہ مادے کے اندر پاور ہے، مادے کی پاور کو استعمال کرنا جس نے سیکھ لیا تو وہ سب سے زیادہ عقل مند ہے۔ لیکن عقل سلیم کی بات وہ ہے جو اللہ تعالیٰ کے انبیاء اور رسل لے کر کے آئے ہیں کہ علم و حکمت کے ذریعے سلسلہ اسباب میں ادنا سے اعلیٰ کی طرف ترقی کرتے ہوئے درمیانی مراحل کو اگر نظر انداز کیا، خام مواد سے مشینوں تک اور مشینوں سے برق اور بھاپ کی قوت تک تمہیں سائنس نے پہنچایا، عقل کا کام یہ ہے کہ ایک قدم اور آگے بڑھو۔ یعنی تم نے ان معدنیات کو استعمال کر کے جو ہے وہ اتنی سوفسٹیکیٹڈ قسم کی مشینیں بنا لی ہیں، حتیٰ کہ تم نے مٹی کو استعمال کرتے ہوئے، سلیکا کو استعمال کرتے ہوئے سلیکون چپس بنا لی ہیں اور ایسے ایسے سپر کمپیوٹرز بنا لی ہیں۔ تو اب اس سے ایک قدم آگے بھی بڑھو تاکہ تمہیں یہ معلوم ہو کہ اصل کام تو نہ پانی کا ہے، نہ مٹی یا لوہے کا ہے، نہ تانبے کا ہے، نہ مشین کا ہے، نہ اس کے ذریعے پیدا کی ہوئی جو انرجیز ہیں ان کا ہے، بلکہ کام اس کا ہے جس نے آگ اور پانی اور ہوا پیدا کی ہے۔ اللہ تعالیٰ نے آگ پیدا کری، اس کے اوپر جو ہے وہ سارے ادیان متفق ہیں۔ ایتھیزم یہ بھی ایک دین ہے، اور اس دین کا پہلے یہ تصور تھا کہ یہ ایتھیزم کا مطلب یہ ہے کہ کوئی خدا نہیں ہے، ہر چیز خود بخود پیدا ہو گئی، لیکن اس کے اوپر ان کو ایسا کڑاکے کا جواب دیا سارے سائنسدان، سارے دین والوں نے، دین اسلام والوں نے بھی اور دوسرے ادیان والوں نے بھی، کہ جس سے نہ کہ یہ خود جو ہے وہ اپنے بغلے جھانکنا شروع ہو گئے کہ بھئی اٹ ڈزنٹ میک ایبسلیوٹلی اینی سینس کہ سب کچھ خود بخود پیدا ہو گیا۔ تو اب نہ انہوں نے اپنے طریقوں کو چینج کیا، جیسے کچھ ہمارے بھی ساتھی ہوتے ہیں بہت دیندار ہوتے ہیں تو پہلے جو ہے نا وہ کہتے ہیں کہ جی قرآن خود پڑھو، حدیث خود پڑھو، پھر جب بعد میں علماء نے ان کو کڑاکے کا جواب دیا نا کہ اچھا کر کے دکھاؤ نا ذرا، قرآن خود پڑھو، حدیث خود پڑھو، ہیں, لوگ پڑھ سکتے ہیں, لوگ کر سکتے ہیں اس طرح سے قرآن اور حدیث کے اوپر عمل, کر تو کوئی نہیں سکتا. تو پھر آہستہ آہستہ نا وہ ائمہ کو ماننا شروع ہو گئے. پہلے نہیں مانتے تھے, پہلے کہتے تھے کوئی نہیں ہے امام, کوئی نہیں ہے قابل تقلید. اب مانتے ہیں کیونکہ ان کو جواب ملے ہیں بڑے زبردست قسم کے, تو وہ بیک فٹ پہ چلے جاتے ہیں. تو یہی مزاج ہے ان ایتھیس کا, بھی یہی مزاج ہے, وہ بیک فٹ پہ چلے گئے. کہتے ہیں نہیں نہیں ہے خدا, ہم یہ نہیں کہتے کہ خدا نہیں ہے, خدا تو ہے لیکن ہم کسی آرگنائزڈ ریلیجن کے ماننے والے نہیں ہیں. ہم یہ نہیں کہتے کہ خدا نے جو ہے نا وہ ایک سیٹ آف پرنسپلز اسلام کی شکل میں دیا ہوا ہے, یا ہندوازم کی شکل میں دیا ہوا ہے, یا بدھزم کی شکل میں دیا ہوا ہے, یا جوڈیزم یا کرسچینٹی کی شکل میں دیا ہوا ہے. یہ کوئی آرگنائزڈ ریلیجن کوئی نہیں ہے, بس خدا ہے, اس نے ساری چیزیں بنا دی ہیں, اب ہمیں باقی کام اپنی عقل سے کرنا ہے, ہم نے خود ہی چیزوں کو سمجھنا ہے, خود ہی دیکھنا ہے, خود ہی چلانا ہے. تو یہ ہے ماڈرن ایتھیزم. تو کوئی بھی جو ہے نا اس بات کا انکار نہیں کرتا کہ خدا نے جو ہے وہ آگ کو بنایا ہے, خدا نے ہوا کو بنایا ہے, خدا نے مٹی کو بنایا ہے, پانی کو بنایا ہے. اور اس کے بعد ایکسٹرا یہ کہ یہ جو صلاحیتیں ہیں کہ آگ جو ہے وہ ایسی انرجی پروڈیوس کرتی ہے, اور مٹی سے آپ ایسے کام لے سکتے ہیں, اور بھاپ سے آپ کیسے کام لے سکتے ہیں, یہ صلاحیتیں بھی, یہ جو پوٹینشیل انرجیز ہیں ان ساری چیزوں کے اندر, یہ انرجیز بھی تو خدا تعالی نے ان کے اندر رکھی ہے نا. اگر بھاپ کے اندر یہ صلاحیت ہی نہیں ہوتی کہ وہ کسی چیز کو پش کر سکے, تو پھر آپ سٹیم انجن کیسے بناتے؟ اگر ارتھ کے اندر جو ہے وہ میگنیٹک پل اللہ تعالی نے رکھا ہی نہیں ہوتا کہ ارتھ جو ہے وہ ویٹس کو جو ہے وہ اپنی طرف پل کرتی ہو, تو پھر آپ بہت ساری چیزیں تھیں جو کہ آپ نے اس بیسس کے اوپر بنائی ہوئی ہیں, گریویٹی کے بیسس پر بنائی ہوئی ہیں, آپ وہ ساری چیزیں نہیں کریٹ کر سکتے تھے. تو اللہ تعالیٰ نے یہ میگنیٹک فورس رکھی ہے نا, خالی زمین کو نہیں بنایا بلکہ زمین میں میگنیٹک فورس بھی اللہ نے رکھی ہے. تو کسی چیز کو جب کوئی بناتا ہے تو اس چیز کے اندر کی صلاحیتیں بھی بنانے والا ہی اس کے اندر رکھتا ہے. تو یہ سارا کام جو ہے وہ اصل میں تو اللہ تعالیٰ کا کیا ہوا ہے نا. تو یہ ہو گیا کہ علامت نمبر ایک کہ یہ لوگ جو ہیں وہ اللہ تعالیٰ پر ایمان لے کر کے آتے ہیں, اور ایمان لانے کی وجہ سے ان کو معرفت ملتی ہے, اور ان کو اللہ تعالیٰ کی اطاعت اور ذکر نصیب ہوتا ہے. یہ عقل والوں کی پہلی نشانی ہوتی ہے. اس کے بعد فرمایا کہ عقل والوں کی دوسری نشانی, اول الالباب کی اللہ تعالیٰ دوسری نشانی اس آیت کے اندر کیا فرماتے ہیں, ان فی خلق السماوات والارض واختلاف اللیل والنہار لآیات لأولی الالباب. کون سی ہیں آیات لأولی الالباب؟ الذین یذکرون اللہ قیاما وقعودا وعلى جنوبهم. یہ پہلی علامت ہو گئی, معرفت تک پہنچے اور اس کے نتیجے میں ذکر اور اطاعت کی زندگی گزارنا شروع ہو گئے. یہ پہلی علامت ہو گئی. دوسری علامت پہ اب آ رہے ہیں, وَيَتَفَكَّرُونَ فِي خَلْقِ السَّمَاوَاتِ وَالْأَرْضِ. فکر کرتے ہیں زمین اور آسمانوں کی تخلیق کے اوپر. تو فرماتے ہیں کہ دوسری علامت یہ بتلائی گئی کہ وہ آسمان و زمین کی تخلیق و پیدائش میں تفکر کرتے ہیں. يَتَفَكَّرُونَ فِي خَلْقِ السَّمَاوَاتِ وَالْأَرْضِ. اب یہاں پر غور طلب امر یہ ہے کہ اس تفکر سے کیا مراد ہے اور اس کا کیا درجہ ہے. تو فکر و تفکر کے لفظی معنی غور کرنے اور کسی چیز کی حقیقت تک پہنچنے کی کوشش کرنے کے ہیں. غور کرنے یعنی اپنی عقل کو جو ہے وہ استعمال کرنا ایک اعلی درجے تک, اس کے اوپر سوچنا, اس کے اوپر فوکس کرنا, توجہ رکھنا, اسی کو غور کرنا بھی کہتے ہیں اردو زبان کے اندر. انگریزی میں ہم ایک لطیفتاً ایک لفظ بہت زیادہ آج کل اپنی کلاسوں میں استعمال کرتے ہیں, پے اٹینشن کرنا. تو جو بچے ہوتے ہیں نا جب اسکول کا کام کر رہے ہوتے ہیں تو اکثر ہم نے دیکھا, لڑکوں میں یہ زیادہ ہوتا ہے لڑکیوں میں تھوڑا کم ہوتا ہے, کہ وہ نا کام کچھ کر رہے ہیں لیکن ان کی توجہ کہیں اور ہوتی ہے. تو وہ غلطیاں کر رہے ہوتے ہیں, عجیب عجیب سے اسپیلنگ مسٹیکس کر رہے ہیں, عجیب عجیب سے جو ہے میتھمیٹیکل ایررز کر رہے ہیں. تو اس کے اوپر نا ان کی امائیں جو ہیں جو ان کو ہوم ورک کروا رہی ہوتی ہیں, یا آج کل تو کلاس ورک بھی امائیں کروا رہی ہوتی ہیں, تو وہ بار بار یہ بات کہتی ہیں توجہ کرو, اٹینشن پے کرو, یا کچھ کہتی ہیں پے اٹینشن کرو. پے اٹینشن کرو. تو بھائی اگر آپ کسی کام کو کر تو رہے ہیں لیکن آپ کی اٹینشن اس کے اوپر نہیں ہے, آپ غور سے نہیں کر رہے وہ کام, تو پھر تو آپ غلطیاں کریں گے نا, آپ اس کام کو کرنے کے صحیح طریقے کو سمجھ ہی نہیں پائیں گے, کہ پھر آپ نے مسٹیکس کرنی ہے. تو اسی وجہ سے کسی بھی چیز کے اندر आगे बढ़ने के लिए, चाहे वो होमवर्क हो, चाहे वो क्लास वर्क हो, चाहे वो जिंदगी का कोई भी काम हो, तवज्जो लाजमी होती है। बेतवज्जुही के साथ किसी अच्छे से अच्छे काम के अंदर भी इंसान लग जाएगा ना, उसको उस काम से फायदा नहीं होगा। उसी तरीके से दीन के माहौल के अंदर भी आप आ जाए तो अच्छी से अच्छी सोहबत के अंदर भी कोई इंसान पहुंच जाए, लेकिन अगर वो तवज्जो से नहीं बैठा हुआ बल्कि इधर उधर की जो है वो उसको फिक्रें लगी हुई हैं या दूसरों की शक्लें देख रहा है, कुछ कर रहा है, तो उसको उस अच्छी से अच्छी मजलिस के अंदर भी फायदा नहीं होगा। अच्छे से अच्छे टीचर की क्लास के अंदर बैठ जाए लेकिन अगर उसकी तवज्जो नहीं है तो फिर वो अच्छे से अच्छा टीचर जो है वो बाकी स्टूडेंट्स को जो तवज्जो के साथ उसकी बात सुन रहे हैं उसको तो फायदा पहुंचाएगा, इस बंदे को कोई फायदा नहीं होगा। तो तवज्जो जो है ना वो फायदा हासिल करने के लिए प्री रिक्विजिट है, लाजमी जुज है। तो ये जो ईमान, ये जो अकल वाले होते हैं, लुब वाले होते हैं, ये तवज्जो से बात सुनने की कोशिश करते हैं। और अनफॉर्चुनेटली जो मुशाहिदा है वो ये है कि हम बिल्कुल, हमारे अंदर से तवज्जो की कैपेसिटी, कैपेबिलिटी जो है ना वो खत्म होती चली जा रही है या हो चुकी है खत्म। वजह क्या बनती है? वजह ये बनती है कि हम बहुत ज्यादा डिस्ट्रैक्टेड होते हैं, डिस्ट्रैक्टेड, हम डीफोकस्ड होते हैं। हम 10 काम जो है ना वो एक साथ करने की कोशिश कर रहे होते हैं या 10 बातों के बारे में एक वक्त में सोचने की कोशिश कर रहे होते हैं, जबकि इस तरीके से काम नहीं होता। हमारा जो माइंड अल्लाह ताला ने बनाया है ये सिंगल प्रोसेसिंग वाला माइंड है, ये एक वक्त में एक ही प्रोसेस को हैंडल कर सकता है, 2 प्रोसेस को एक साथ हैंडल नहीं कर सकता, क्योंकि ये एक माइंड है। हां ये और बात है कि फोरग्राउंड के अंदर एक प्रोसेस होगा और बैकग्राउंड के अंदर दूसरा प्रोसेस जो है वो चल सकता है, बैकग्राउंड के अंदर प्रोसेस चलने वाली बात एक और है, लेकिन फोरग्राउंड में आप एक से ज्यादा प्रोसेस को हैंडल नहीं कर सकते। हां 2 प्रोसेसर लेकर के आ जाएं, कंप्यूटर साइंस की थोड़ी सी बात है, आप लोगों को जो है उनको समझ में आ रही होगी, या तो आप 2 प्रोसेसर लेकर के आ जाएं, 2 CPU लेकर के आ जाएं, तो फिर तो 2 प्रोसेसर एक साथ चल सकते हैं। या ये कि अगर आपको एक प्रोसेसर से काम चलाना है तो फिर आप एक प्रोसेस थोड़ी देर के लिए चलाएं, फिर उसको प्रीएम्प्ट करें, फिर दूसरा प्रोसेस चलाएं, फिर उसको प्रीएम्प्ट करें, फिर तीसरा प्रोसेस चलाएं, फिर उसको रोकें, फिर उसके बाद पहला प्रोसेस शुरू करें, फिर उसको रोकें, फिर दूसरा प्रोसेस शुरू करें, फिर उसको रोकें, फिर तीसरा प्रोसेस शुरू करें। ये 2 ही तरीके हैं, एक प्रोसेसर से 3 काम लेने के यही 2 तरीके हैं, लेकिन हम ऐसा नहीं कर रहे होते। तो इस वजह से ना हम जो एक काम कर रहे होते हैं ना हम उसके अंदर ही फोकस नहीं होते, हमें समझ में नहीं आ रहा होता कि अगला बंदा हमसे क्या कह रहा है। एक छोटा सा व्हाट्सएप मैसेज भेजते हैं लेकिन उस मैसेज के अंदर जो करने को कहा जा रहा होता है उसको हम बिल्कुल स्किप कर जाते हैं और कुछ का कुछ समझ लेते हैं, जो करने को कहा गया उसकी जगह कुछ और करना शुरू कर देते हैं, या ये कि हम बिल्कुल इग्नोर करके जो है वो पता नहीं कोई तीसरा व्हाट्सएप मैसेज देखना शुरू कर देते हैं, कोई चौथा, कोई और चीज देखना शुरू कर देते हैं। तो गौर फिक्र जो है ना वो अकल वालों की निशानी है, जो गौर फिक्र नहीं करता तो वो अकल वाला कहलाने के काबिल नहीं है। शैतान को ये बात अच्छी तरीके से पता है, इसी वजह से वो इंसानों को डिस्ट्रैक्शन पर डिस्ट्रैक्शन पर डिस्ट्रैक्शन उसी की तरफ लेकर के जाता है, वो कभी एक जगह पर फोकस नहीं करने देता। और आज उसके हाथ में जो है वो सबसे बड़ा हथियार जो है वो स्मार्टफोन की शक्ल में आ गया है, जो कि यकीनन उसी के जो एजेंट्स हैं इंसानों की शक्ल में उन्होंने ईजाद किया हुआ है। जब ये फेसबुक एग्जिस्ट नहीं करता था दुनिया के अंदर, तो जो कंप्यूटर प्रोग्रामर्स थे जो कि नई से नई एप्लीकेशंस बनाने के ऊपर सोचते रहते थे कि भाई अब नया पैसा कैसे कमाएं, नई चीज कैसे बेचे लोगों को, तो बहुत सारी कंप्यूटर एप्लीकेशंस बन चुकी थी, सॉफ्टवेयर बन चुके थे दुनिया के अंदर, और उनसे जितना कमा सकते थे उतना कमा चुके थे, या ये कि अब ज्यादा मजीद प्रॉफिट का सिलसिला नहीं हो रहा था। तो अब जिन्होंने बहुत सोचा, एक आद नहीं कई प्रोग्रामर्स ने बैठ करके खूब इसके ऊपर फिक्र करी कि हम कैसे कोई ऐसा सॉफ्टवेयर बनाएं कि जिसके अंदर जो है ना उसको इस्तेमाल करने वाला शख्स जो है वो उसमें से निकल ही ना पाए, वो उसके अंदर घुसता चला जाए, डूबता चला जाए, डूबता चला जाए, डूबता चला जाए, वो उसमें से बाहर ना निकल सके। जैसे कि दलदल होती है, दलदल में जब इंसान गिरता है ना तो वो दलदल उसको पकड़ लेती है,
और फिर वो निकलने के लिए अगर कोशिश कर भी रहा होता है तो दलदल उसको नीचे से खींचती रहती है। अब वो बाहर नहीं निकल सकता। तो इन्होंने खूब सोच करके, जाहिर है शयातीन ने इनके दिलों में आइडियाज भी खूब डाले होंगे, बिल आखिर इन्होंने फैसला किया कि हम एक ऐसा सॉफ्टवेयर बनाते हैं कि जो कि है ना लॉटरी मशीन के मॉडल के ऊपर काम करे। लॉटरी मशीन जिसके ऊपर कि ये लोग जुआ खेलते हैं अमेरिका यूरोप वगैरह के इलाकों में, लॉटरी मशीन लगी हुई होती हैं, वहां पे एक बंदा आता है और उसके अंदर पैसा डालता है और फिर कुछ पता नहीं क्या किस तरीके से वो जुआ खेल रहे होते हैं उसके अंदर। तो कहते हैं हमने लॉटरी मशीन कॉन्सेप्ट के ऊपर फेसबुक बनाया, ये सबसे पहली एप्लीकेशन थी। इसके अंदर क्या होता है, जो लोग इस्तेमाल करते हैं उनको अच्छी तरह पता होगा, साजिश ने शुरू में जो है वो लॉग इन किया था, फिर वो जो एक कार्टून वार्टून का मसला शुरू हुआ अल्हम्दुलिल्लाह, उसके बाद से वापस नहीं गए फेसबुक के ऊपर। लेकिन जो इस्तेमाल करते हैं उनको अच्छी तरह पता है कि इसके अंदर आप नीचे स्क्रोल डाउन करते हैं ना तो नीचे खत्म नहीं होती, बॉटमलेस, इसका कोई बॉटम नहीं है। जितना नीचे स्क्रोल करें नई चीजें आती जाएंगी। और हर चीज जो है, दुनिया के अंदर कितने 8 बिलियन लोग रहते हैं, अगर 8 बिलियन में से 5 बिलियन भी फेसबुक के ऊपर हैं तो वो हर बंदा अपनी जिंदगी के बारे में कोई चीज डाल रहा है, हर चीज एक से बढ़कर एक दिलचस्प होगी, हर चीज ऐसी होगी कि जो कि अगले बंदे की अटेंशन को ग्रैब कर लेने की सलाहियत रखती होगी। अब जो शख्स इस तरह से जो है वो फेसबुक के ऊपर या इस तरह की जो बहुत सारी एप्लीकेशन बाद में बनी है जो उनके ऊपर वक्त लगाना चाहे तो इस वक्त की कोई इंतहा नहीं है। ये बॉटमलेस है, ये ऐसी दलदल है कि जिस दलदल में इंसान आधा फंसता है आधा बाहर रहता है, वो समझता है कि मैं फंसा हुआ नहीं हूं, लेकिन नीचे से वो फंसा हुआ होता है और नीचे से वो धस रहा होता है। बिल्कुल इसी मॉडल के ऊपर उन्होंने एक प्रोफेशनल एप्लीकेशन भी बना दी, लिंक्डइन उसको कहते हैं। शुरू में जब याजिस जॉब वॉब की तलाश कर रहा था तो लिंक्डइन पे जाने के इत्तेफाक हुआ कि देखें भाई वहां पर कोई जॉब वॉब देखें। अब लिंक्डइन के अंदर जा रहे हैं, यूनिवर्सिटी के दोस्त आने शुरू हो गए। अब किसको दिलचस्पी नहीं होती भी यूनिवर्सिटी के दोस्तों के बारे में पता करे कि कहां है आजकल, कौन कहां पे जॉब कर रहा है। फिर उसके बाद इंटर कॉलेज के दोस्त आने शुरू हो गए, वो कहीं कहीं से ना वो आपके बारे में डेटा पिक कर लेते हैं, कोई ना कोई वर्ड पिक कर लेते हैं और फिर उनको उस वर्ड से रिलेटेड जो भी दुनिया के अंदर मिलता है उसको ला करके रख देते हैं। आप कराची शहर के और कराची शहर में आपने अपना डाला हुआ है कि मैं इस स्कूल के अंदर गया था, अब उस स्कूल को जिसने अपने डेटाबेस में डाला हुआ होगा उसको ला करके वहां पे रख देंगे। अब कितने सारे जो है वो कॉलेज के दोस्त आने शुरू हो गए, फिर नीचे गए कितने स्कूल के दोस्त आने शुरू हो गए, वहमो गुमान में भी जिनके बारे में कभी सोचा भी नहीं था कि इन लोगों से भी इतने साल गुजरने के बाद कुछ इनके बारे में पता चलेगा, वो लोग भी आने शुरू हो गए। अब कौन सा ऐसा शख्स है जो कि इतने सारे 20-20 साल 25-25 साल पुराने दोस्तों की बातों को देख करके जो है ना वो उसके अंदर इंटरेस्टेड नहीं होगा, उनको मजीद एक्सप्लोर नहीं करेगा। तो हकीकत क्या है, हकीकत यही है जो इस दलदल में उतरा है अब वो इससे बाहर नहीं निकल सकता। तो इससे बचने का सिर्फ एक रास्ता है कि इस दलदल में उतरा ही ना जाए, इस दलदल में उतरा ही ना जाए। एक दफा आप उतर गए अब आप फंस गए हैं इस जाल के अंदर, इस जाल से अब आप नहीं निकल सकते। लोग हमारा इतना वक्त जाया करते हैं ना अपनी जिंदगी के मसाइल बयान कर करके, फंसे हुए हैं और मुश्किलात आ रही हैं और ये आ रही हैं वो आ रही हैं, एक से एक तमाशा हर वक्त। हम भी उनको बताते रहे भैया ऐसा करें, अल्लाह को याद करें और ये करें और वो करें, लेकिन वो ना आगे से ये नहीं बताते कि वो फेसबुक पर कितना वक्त जाया करते हैं। जब कोई बहुत बड़ी मुसीबत पड़ती है ना उनकी जिंदगी के अंदर, बहुत बड़ा डिजास्टर आ जाता है जब, तब कोई अल्लाह की तौफीक से फिर खुलता है कि मैं फेसबुक भी इस्तेमाल करती हूं, फिर समझ में आता है इसने मेरा इतना वक्त जाया किया है, इस औरत ने या इस मर्द ने इतना वक्त जाया किया है और वजह क्या बनी है, क्योंकि यह फेसबुक की मरीजा है, यह इस चीज का मरीज है और इस बीमारी से जो है ये अपने आप को निकालने के लिए तैयार ही नहीं, छुपाते फिर रहे कि ये फेसबुक इस्तेमाल करता है, छुपाता फिर रहे कि ये इस किस्म की दलदल के अंदर अपने आप को फंसाया हुआ है। इस इंसान को ना अपने वक्त का ख्याल है ना किसी और के वक्त का ख्याल है, बताते ही नहीं है कि जी हम क्या करते फिर रहे हैं अपनी जिंदगी के अंदर, कहां वक्त जाया करते फिर रहे हैं। तो खुदा का खौफ करना चाहिए, कुछ अकल इस्तेमाल करनी चाहिए, इन चीजों से निकलें, इन चीजों में रह करके कुछ नहीं हो सकता सिवाय वक्त जाया होने के, और कुछ नहीं हो सकता। तो फिक्र जो है ना, गौर करना, इसके लिए अपने दिमाग को जो है वो फारिग करना पड़ता है इन चीजों से, इन खराफात से अपने आप को निकालना पड़ता है, वरना नहीं कुछ हो सकता। तो हजरत हसन बिन आमिर रज़ियल्लाहु अन्हु ने फरमाया कि मैंने बहुत से सहाबे कराम से सुना है, सब ये फरमाया करते थे कि ईमान का नूर और रोशनी तफक्कुर है। तफक्कुर करोगे तो ईमान का नूर मिलेगा, रोशनी मिलेगी। हजरत अबू सुलेमान दारानी रहमतुल्लाह ने फरमाया कि मैं घर से निकलता हूं तो जिस चीज पर मेरी निगाह पड़ती है मैं खुली आंखों से देखता हूं कि इसमें मेरे लिए अल्लाह ताला की एक नेमत है और इसके वजूद में मेरे लिए इबरत हासिल करने का सामान मौजूद है। हजरत सुफियान बिन उयना रहमतुल्लाह का इरशाद है कि गौर व फिक्र एक नूर है जो तेरे दिल में दाखिल हो रहा है। तो जो गौर व फिक्र करेगा तो उसको यह नूर हासिल होगा, और जो हर वक्त जो है ना इस खराफात के अंदर डिस्ट्रैक्टेड रहेगा वो कहां से इस नूर से फायदा उठा सकता है, महरूम रहेगा इस नूर से हमेशा वो। हजरत बिशर हाफिज रहमतुल्लाह ने फरमाया कि अगर लोग अल्लाह ताला की अजमत में तफक्कुर करते तो इसकी मासियत व नाफरमानी नहीं कर सकते थे। कभी सीईओ के साथ आपने बदतमीजी करी है? नहीं कर सकता कोई अपने सीईओ के साथ बदतमीजी, अपने मैनेजर के साथ नहीं कर सकता। लेकिन कोई ऐसे ही शख्स गुजर रहा हो जिसके बारे में आपको पता ही नहीं कि ये सीईओ हो, ये सीईओ है, चीफ एग्जीक्यूटिव ऑफिसर है, ये बोर्ड का जो है वो प्रेसिडेंट है, आपको पता ही नहीं है कि ये बोर्ड का प्रेसिडेंट है, अब उसके साथ कभी आपका कुछ गड़बड़ हो जाए तो आप जो है बदतमीजी कर बैठेंगे, क्योंकि आप उसको पहचानते ही नहीं है, आपको उसकी अजमत का पता ही नहीं है। पता चल जाए तो जरा करके दिखाएं फिर उसके साथ कोई बदतमीजी, उसके साथ कोई बहस मुबाइसा। यही मामला हमारा और अल्लाह ताला का है। हम अल्लाह ताला को पहचानते ही नहीं है कि अल्लाह ताला क्या है, कौन है अल्लाह ताला। इसी वजह से अल्लाह ताला की खुलकर नाफरमानी करते हैं, अल्लाह ताला की नेमतों की खुलकर नाकदरी करते हैं। वी हैव एब्सोल्यूटली नो आइडिया व्हाट अल्लाह ताला इज। पहचानने की कोशिश करें, अकल को इस्तेमाल करेंगे तब पता लगेगा, तब जो है ना सब चीजें विल फॉल इन प्लेस, हर चीज सेट हो जाएगी अगर अल्लाह ताला की पहचान नसीब हो गई तो। और जब तक नसीब नहीं हुई कंफ्यूज ही रहेंगे सारी जिंदगी, ये कंफ्यूजन नहीं, कंफ्यूजन दूर नहीं होने वाली है उस वक्त तक। हजरत ईसा अलैहि सलाम ने फरमाया कि ए ज़ईफुल खिलकत आदमी, तू जहां भी हो खुदा से डर और दुनिया में एक मेहमान की तरह बसर कर और मसाजिद को अपना घर बना ले और अपनी आंखों को खौफ खुदा से रोने का और जिस्म को सब्र का और कल्ब को तफक्कुर का आदि बना दे और कल के रिस्क की फिक्र ना कर। यानी गौर फिक्र का आदि बनाने के लिए अंबिया ने अपने उम्मतियों को तलकीन करी है। आयत मस्कूरा में इसी फिक्र और तफक्कुर को अकलमंद इंसान का आला वस्फ करके बयान फरमाया है, और जिस तरह अल्लाह ताला की मखलूकात में गौर फिक्र करके हक ताला की मारिफत और दुनिया की नापायदारी का इल्म हुजूरी हासिल कर लेना अफजल इबादत और नूर ईमान है, इसी तरह आयात इलाहिया को देखने और बरतने के बावजूद खुद इन मखलूकात की जाहिरी टीप टॉप में उलझ कर रह जाना और उनके जरिए मालिक हकीकी की मारिफत हासिल ना करना सख्त नादानी और ना समझ बच्चों की सी हरकत है। यानी जिस तरह से इल्म हासिल होने के बाद अल्लाह ताला की इबादत अताअत और जिक्र शुरू कर देना अफजल तरीन इबादत है, उसी तरीके से इल्म हासिल होने के बाद भी, यानी कुरान पढ़ रहा है, तफसीर पढ़ रहा है, हदीस पढ़ रहा है या दूसरे जो अल्लाह ताला की मखलूकात हैं उनका इल्म हासिल कर रहा है, लेकिन इनके बाद भी जो है वो अल्लाह ताला की मारफत से जो है वो पैदल है, बिल्कुल अल्लाह ताला की पहचान इसको अभी भी हासिल नहीं हो रही ना, तो यह भी जो है वह सख्त नादानी की बात है और बच्चों की सी हरकत है बिल्कुल। क्योंकि तुमने इतना पढ़ा लिखा अभी तक तुम जो है वो अपने रब की अजमत को नहीं पहचान पा रहे हो, तो इल्म के बावजूद गफलत। बाज हुकमा ने फरमाया है कि जो शख्स कायनात आलम को इबरत की निगाह से नहीं देखता तो बकदर उसकी गफलत के उसके कल्ब की बसीरत मिट जाती है। यही बात जो पिछले हफ्ते भी हो रही थी कि जो इबरत की निगाह से नहीं देखता है तो उसके कल्ब की जो देखने की सलाहियत होती है ना, समझने की सलाहियत होती है, वो सलाहियत फिर डिमिनिश होना शुरू हो जाती है, मधम होना शुरू हो जाती है, हत्ता के वो होते होते मिट जाती है। इसी वजह से एक गुनाहगार इंसान या एक काफिर इंसान जो है ना, उसकी अकल जो है वो अपने तमाम इल्म के बावजूद काम नहीं कर रही होती। तो ऐसे गुनाहगार इंसानों को या फासिक फाजिर कुफार को जो है वो अपना मुशीर बना लेना, उनसे जो है वो मशवरे लेना अपने मामलात के अंदर, ये तो अपने पैर पे कुल्हाड़ी मार देने के मुतरादिफ है ना। तो ये जो मुजिदीन होते हैं, साइंसदान होते हैं, इन्वेंटर्स होते हैं, तो इनकी एक अजीब बात होती है कि हक तआला और अपने अंजाम कार से गफलत हुकमा के इस मकूले की खुली शहादत है कि साइंस की तरक्यात जूं जूं खुदा तआला की कमाल सनत के राजों को खोलती जाती हैं, इतना ही वो खुदा शनासी और हकीकत आगाही से अंधे होते जाते हैं। पढ़े लिखे जाहिल हजरत ने उनको लिखा कि इतना कुछ देख रहे हैं और इतना कुछ समझ रहे हैं लेकिन फिर भी इकरार नहीं कर रहे, फिर भी इनकारी के ऊपर तुले हुए हैं। तो इससे क्या भी पता चलता है कि इंसान की अकल जो है वो चीजों को अगर समझ भी रही है ना, लेकिन अगर वो अपने नफ्स के मातहत है, नफ्स की ख्वाहिशात का गुलाम बना हुआ है, तो इतना कुछ इल्म हासिल होने के बाद और समझने के बाद भी जो है उसको फायदा नहीं होता। तो जहां इल्म हासिल करना होता है, जहां अकल को जो है वो इस्तेमाल करना होता है इल्म हासिल करने के लिए, वहीं पे नफ्स को काबू भी करना होता है और शैतान से बचना भी होता है। अगर इन दोनों से बचा नहीं है तो फिर इल्म से इंसान को फायदा नहीं बल्कि उल्टा नुकसान हो रहा होता है। इसी के मुताबिक इरशाद फरमाया अल्लाह ताला ने, वकअय्यिम मिन आयतिन फिस समावाती वल अर्द, कि यानी आसमान और जमीन में कितनी ही निशानियां हैं, यमुर्रून अलैहा, ये लोग उन निशानियों के ऊपर से गुजरते हैं, ये देखते हैं उन निशानियों को, वहुम अनहा मुअरिदून, और वो उनसे एराज करके गुजर जाते हैं, उन निशानियों से कुछ सीखते ही नहीं है, कुछ समझते ही नहीं है, तवज्जो ही नहीं देते उनकी तरफ। तो खुलासा कलाम इसका यह है कि हक ताला की मखलूकात और मसनूआत में गौर व फिक्र करके उसकी अजमत और कुदरत का इस्तेहजार एक आला इबादत है, उनसे कोई इबरत हासिल ना करना सख्त नादानी है। आयत मस्कूरा के आखिरी जुमले ने आयत कुदरत में गौर फिक्र का नतीजा बतला दिया है, रब्बना मा खलकता हाजा बातिलन, यानी हक ताला की अजमत और गैर महसूर मखलूकात में गौर फिक्र करने वाला इस नतीजे पर पहुंचे बगैर नहीं रह सकता कि इन तमाम चीजों को अल्लाह ताला ने फजूल और बेकार पैदा नहीं किया है, बल्कि उनकी खिलकत में हजारों हिकमतें मुजमर हैं। इन सबको इंसान का खादिम और इंसान को मखदूम कायनात बनाकर इंसान को इस गौर फिक्र की दावत दी है कि सारी कायनात तो इसके फायदे के लिए बनी है और इंसान खुदा ताला की ताअत व इबादत के लिए पैदा हुआ है, यही उसका मकसद जिंदगी है। इसके बाद गौर फिक्र और तफक्कुर और तदब्बुर के नतीजे में वो लोग इस हकीकत पर पहुंचे कि कायनात आलम फजूल व बेकार पैदा नहीं की गई बल्कि ये सब खालिक कायनात की अजीम कुदरत और हिकमत के रोशन दलाइल हैं। तो यहां तक इंशाल्लाह आज पढ़ करके हमने खत्म किया। अगली जो हमारी मजलिस होगी इंशाल्लाह उसके अंदर अब इन लोगों का जो इसके ऊपर रद्दे अमल होता है या ये क्या फिर अल्लाह ताला से दरख्वास्तें करते हैं इन बातों को समझने के बाद, वो इंशाल्लाह अगली मजलिस के अंदर हम सुनेंगे। अल्लाह ताला से दुआ है कि अल्लाह ताला हमें अपनी अकलों को सही इस्तेमाल करने की तौफीक अता फरमाए। व आखिर दावाना अन अलहम्दुलिल्लाह रब्बिल आलमीन। दुआ से पहले तौबा के कलमात पढ़ लेते हैं। सारी जिंदगी में जो भी खता कोताही हो गई, गुनाह हो गए, तो उन सब से सच्ची पक्की तौबा की नीयत के साथ इन कलमात को पीछे पीछे दोहरा लीजिए। बिस्मिल्लाहिर्रहमानिर्रहीम, ला इलाहा इल्लल्लाहु मुहम्मदुर रसूलुल्लाह, आमंतु बिल्लाहि व मलाइकतिही وكتبه ورسله واليوم الآخر والقدر خيره
وشره من الله تعالى والبعث بعد الموت آمنت بالله كما هو بأسمائه وصفاته وقبلت جميع أحكامه إقرار باللسان وتصديق بالقلب أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله أستغفر الله ربي من كل ذنب وأتوب إليه برحمتك يا أرحم الراحمين. کلمات کو پڑھنے سے ہم توبہ طائب ہو چکے ہیں. کچھ معاملات جو مشائخ بتاتے ہیں سن لیجئے. کل 6 معاملات ہیں سلسلہ عالیہ نقشبندیہ میں. پہلا معمول صبح شام استغفار کی تسبیح کرنا, استغفر اللہ ربی من کل ذنبی وتوب الیہ. دوسرا معمول صبح شام 100 دفعہ درود شریف کی تسبیح کرنا, اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد وبارک وسلم. تیسرا معمول روزان قرآن پاک کی کچھ نہ کچھ تلاوت کرنا. چوتھا معمول وقوف قلبی کہلاتا ہے, یعنی ہاتھ کام کاج میں مصروف ہوں لیکن دل اللہ کی یاد میں مصروف ہو. اس کا مطلب ہوتا ہے کہ علم اور ارادے سے اللہ تعالیٰ کی نافرمانی کرنا انسان چھوڑ دے, اسی کو وقوف قلبی کہتے ہیں. یہ چوتھا معمول ہوا. پانچواں معمول مراقبہ کہلاتا ہے, یعنی کہیں اپنے آپ کو کام کاج سے فارغ کر کے بیٹھ جائیں, آنکھوں کو بند کر لیں, سر کو جھکا لیں اور یہ نیت کریں کہ اللہ تعالیٰ کی رحمت آ رہی ہے, میرے دل میں سما رہی ہے, میرے دل سے ظلمت اور سیاہی دور ہو رہی ہے اور میرا دل کہہ رہا ہے اللہ اللہ اللہ. یہ نیت کر کے جتنی دیر بھی بیٹھے رہیں گے اور اس آواز کو دل سے آتے ہوئے سننے کی کوشش کرتے رہیں گے, یہ مراقبہ کہلائے گا. تو شروع میں نیت کر کے بس انسان بیٹھ جائے, آنکھوں کو بند کر کے, سر کو جھکا کے, اپنے قلب کی طرف متوجہ ہو کے اور اس آواز کو سننے کے لیے کمپلیٹ فوکس بنانے کی کوشش کرتا رہے, 15 منٹ, 20 منٹ, آدھا گھنٹہ, تو یہ مراقبہ کہلاتا ہے. اور چھٹا اور آخری معمول رابطہ شیخ, یعنی جس کے ساتھ اصلاحی تعلق بنایا ہے تو اس کے ساتھ پھر اپنے معاملات اور معمولات وغیرہ سارے مشورے کے ساتھ طے کرتے رہنا, سیکھتے رہنا, تو یہ رابطہ شیخ کا معمول کہلاتا ہے. یہ کل 6 معمولات ہو گئے. ان معمولات کو جو بھی کرتا ہے تو تجربے سے یہ بات شاہد ہے کہ اس کو نفع یقیناً ہوتا ہے. تھوڑی دیر کے لیے اس مراقبے کی مشق کے ساتھ ہم دعا کر لیتے ہیں, آنکھوں کو بند کر لیں, سر کو جھکا لیں, دنیا اور جو کچھ دنیا میں ہے اسے ہٹ کٹ کر اللہ تعالیٰ کی یاد میں ڈوب جائیں. نیت کریں کہ اللہ کی رحمت آ رہی ہے, میرے دل میں سما رہی ہے, میرے دل سے ظلمت اور سیاہی دور ہو رہی ہے اور میرا دل کہہ رہا ہے اللہ اللہ اللہ. کوئی سلیقہ ہے آرزو کا, کوئی سلیقہ ہے آرزو کا, نہ بندگی میری بندگی ہے, یہ سب تمہارا کرم ہے آقا, یہ سب تمہارا کرم ہے آقا, کہ بات اب تک بنی ہوئی ہے. عطا کیا مجھ کو درد الفت, کہاں تھی یہ پر خطا کی قسمت, عطا کیا مجھ کو درد الفت, کہاں تھی یہ پر خطا کی قسمت, मैं इस करम के कहा था काबिल, मैं इस करम के कहा था काबिल, हुजूर की बंदा परवरी है। बशीर कहिए नजीर कहिए, उन्हें सिराजुम मुनीर कहिए, बशीर कहिए नजीर कहिए, उन्हें सिराजुम मुनीर कहिए, जो सर बसर है कलाम रब्बी, जो सर बसर है कलाम रब्बी, वो मेरे आका की जिंदगी है। अमल की अपने असास क्या है, बजुज नदामत के पास क्या है। अमल की अपने असास क्या है, बजुज नदामत के पास क्या है। रहे सलामत तुम्हारी निस्बत, रहे सलामत तुम्हारी निस्बत, के बस मेरा आस राय ही है। रहे सलामत तुम्हारी निस्बत, के बस मेरा आस राय ही है। कोई सलीका है आरज़ू का, न बंदगी मेरी बंदगी है, ये सब तुम्हारा करम है आका, के बात अब तक बनी हुई है।
ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह, सुभान रब्बिल आला अल वहाब, اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد المبارك وسلم. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا لا تؤاخذنا إن نسينا أو أخطأنا. ربنا ولا تحمل علينا إصرا كما حملته على الذين من قبلنا. ربنا ولا تحملنا ما لا طاقة لنا به، واعف عنا واغفر لنا وارحمنا، أنت مولانا فانصرنا على القوم الكافرين. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة، إنك أنت الوهاب. ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين و
واجعلنا للمتقين اماما اللهم اجعلنا حبك وحب من يحبك وحب عمل يبلغنا الى حبك اللهم ارنا الحق حقا وارزقنا اتباعه وارنا الباطل باطلا وارزقنا اجتنابه اللهم انا نعوذ بك من جهد البلاء ودرك الشقاء وسوء القضاء وشماتة الاعداء اللهم انا نسالك نفسا بك مطمئنا تؤمن بلقائك وترضى بقضائك وتقنع بعطائك ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اللهم آت نفسي تقواها أنت وليها ومولاها وأنت خير من زكاها اللهم إنك عفو كريم تحب العفو فاعف عنا يا كريم اللهم أعنا على ذكرك وشكرك وحسن عبادتك اللهم اجعلنا من التوابين واجعلنا من المتطهرين اللهم اجعلنا من التوابين واجعلنا من المتطهرين ربنا تقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم وصلى الله تعالى على خير خلقه سيدنا محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين.